नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा हामी सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै आएका छौं। गएको साता हामीले समरलभको 9 श्रृङ्खला वाचन गर्यौं। 9 श्रृङ्खलासम्म आइपुग्दा सायासँग फेरि च्याट मार्फत सम्पर्क भएको छ अतीतको। अब अगाडि के हुन्छ साया र अतीत बीच, सुनौ सुबिन भट्टराईको उपन्यास समरलभको 10 श्रृङ्खला पृष्ठ 207। मातेर पुरै टिल्ल भइसकेको थिएँ। गफ गर्दा गर्दै कुराको प्रसङ्गलाई छलेर मैले उसलाई एउटा प्रश्न सोधेँ। साया, तिमीलाई थाहा छ मैले संसारमा सबभन्दा बढी प्रेम गरेको मान्छेको हो। म के भन्दैछु भने उसले महसुस गरिसकेकी हुँदियो। म उसैको नाउँ लिन्छु भन्नेमा ऊ सायद विश्वस्त हुँदियो। ऊ मौन बसी। मैले भने, नडराउ, तिम्रो नाउँ लिन्न। संसारमा मैले सबभन्दा बढी प्रेम गरेको मान्छे म आफै। तिमी त यसै बाटामा भेटिएकी पो। त्यसो त भने, तर मन थाम्नै सकिन। वहाँ वहाँ रुन थालेँ। मलाई थाहा थिएन म रोएको थिएँ कि रक्सिरहेको थियो। हाम्रो सधैँ झगडै परिरहन थाल्यो। त्यो एक दिन त अलिक बेसी नै गरेँ मैले। उही रुटिन कुराहरूमा अल्मलिरहेका थियौँ। हातमा रक्सी, ओठमा चुरोट सधैँ चाहिँ थियो। म त्यसरी किन मलाई धोका दियो, किन निष्ठुरी भयो भन्ने पाराका नै उसलाई कुराहरू सोधिरहेको थिएँ। ऊ उही सधैँ चाहिँ घोसे मुन्टो लगाएर बसिरहेकी थिए। म एक्कासी जङ्गिएर भन्न लागेँ। सधैँ चुप लाग्ने भए मसित किन बोल्न आयो, किन सुस्मितालाई फोन गरी गरी बोलायो। म आफ्नै दुनियाँमा ठिक थिएँ। उताबाट केही रेस्पोन्स आएको भए मारिदिनु। मलाई झन् झोक चल्न थाल्यो। झोक के रे भने, आजबाट सब खत्तम, हेर्छौ के गर्छु म अब। म झुरुक्क उठेँ। एउटा सुटकेसमा उसले दिएका सामान थिए, जस्तो मेरो बर्थडेमा दिएका ग्रिटिङ कार्ड, बिहाका केही धुलाइएका फोटा, उसका केही नोट कपी, बिहा दर्ताको प्रमाणपत्र, अनि बिहा गर्न आउँदा एउटा कुर्ता उसले छुटाएकी थिए, त्यो पनि निकालेँ। अनि ल्यापटप झिकेर कोठा बाहिरको टेरेसमा लगेँ। अब ती सबै सामानलाई ल्यापटपको भिजनमा पर्ने गरी राखेर एक बोतल रक्सी जम्मै खनाइदिएँ। एक क्वार्टर काफी थियो, तर रिसको झोकमा आँखै देखेन। ऊ एकदमै ट्वाल्ल परेर हेरिरहेकी थिए। एउटा सलाई कोरेर सल्काइदिएँ। वारारेर बोल्न थाल्यो। देख्यौ सब खत्तम, तिमीसित सरोकार राख्ने सबै चिज जलाइदिएँ साया। अब एउटा चिज बाँकी छ, त्यो म आफै। के म आफैलाई जलाइदिउँ? ऊ बोल्न त केही बोलिन, तर उसको आँखा केही थोपा आँसुका साथ भोल्टेज कम भएको बेलाको ट्युबलाइट चाहिँ धिपधिप गरिरहेको थियो। त्यसको 5 दिनसम्म मैले न फेसबुक खोलेँ न स्काइप। 6 दिन फेसबुकबाट अफलाइन बसेरै उसलाई एउटा मेसेज पठाएँ। लेखेको थिएँ, कहीँ रोकिनु थियो यहीँ रोकिएँ, आफ्नो ख्याल गर्नु, अलविदा। करिब 1 घन्टापछि काठमाडौँबाट किरणको फोन आयो। के छ हालखबर? सुरुमा उसले सोधेको थियो। ठिक छ, मैले भने। साया फोनमा रुँदै थिएँ, के भयो? उसले भन्यो। हो र, मैले सोधेँ, रुवाउनेहरू रुन पनि जान्दा रहेछन्? अझै मिरा छैन तिमीहरूको कुरा? उसले सोध्यो। बिग्रेको कुरा पो मिल्छ त? मैले भने। भत्किएर चकनाचुर भएको कुरा पनि मिल्छ? के भनिस् उसलाई त्यसरी रुने नै गरी? किरणले सोध्यो। केही होइन, छोड्दै यार, ब्ल्याकमेल गर्दैछु क्या, इमोसनल ब्ल्याकमेल। त्यसपछि उसले हाँसेर फोन राख्यो। मलाई भने लाज लागिरहेको थियो। झन् किरणपछि प्रतीक्षा, अनु र दिव्याको लगातार फोन आयो उही प्रश्नका साथ। केटीहरूसित अलिक कुल भएर कुरा गरेँ, उल्टै उनीहरूकै हालचाल ज्यादा सोधिदिएँ। म मजामा छु, उनीहरू यस्तै खबर लिएर गए, सम्भवतः सायासम्म त्यही मेसेज पुग्दो। केही दिनदेखि अलिक बिसन्चो हुन थालेको थियो। खानामा रुचि ठ्याप्पै थिएन, पेट दुखिरहन्थ्यो। एक दिन अति नै भयो भनेर जचाउन गएँ। पाँच दिनलाई औषधि लेखिदियो डाक्टरले, तर बिसको उन्नाइस भएन। फेरि पाँच दिनपछि गएँ, अर्को दस दिनलाई लेखिदियो, तर त्यसले पनि काम गरेन। अनि रगत लगायत भिडियो एक्सरे नै गरेर हेऱ्यो, लिभर सुन्निएको रहेछ। खानेकुरा केही बार्न भन्यो, तीन चार थरी औषधि लेखिदियो। तर सबभन्दा दुःखदायी कुरा, बार्नुपर्ने खानेकुरामा रक्सी पनि थियो, र मेरा लागि रक्सी बार्नु आफैलाई मार्नु जत्तिकै थियो। निराश हुँदै कोठामा आए। मङ्सिर सकिएर पुस लाग्ने तर्खरमा थियो। लोड सेडिङले गर्दा दुई तिन दिन फेसबुकमा बस्न पाएको थिएन। फेसबुक खोल्न साथ साया अनलाइन टुप्लुक्क देखा परिहाली। मलाई स्काइपमा आउन भनी, डाक्टरले रक्सी नखान भनेको थियो, यसैले एउटा चुरोट झिकेर सल्काए। कहाँ गएको थियो यतिका दिन, उसको पहिलो प्रश्न। बिरामी छु साया। के भयो? खासै के होइन, अलिअलि सन्चो छैन। उसलाई सबै कुरा किन बताउनु चाहिँ लाग्यो? भन्छौ कि भन्दैनौ? उसले न्यू खोज्न लागि, अहिले यति भन्छु, डाक्टरले रक्सी कम खानु भनेको छ। भएको के? उसले फेरि सोधि। भोलि थाहा दिउँला। अनि लगआउट पाएँ। भोलिपल्ट मैले त्यो भिडियो एक्सरेको स्क्यान गरेर फेसबुकमा अपलोड गरी उसलाई ट्याग गरिदिएँ। केही साथीभाइले उत्सुकताले भरिएको कमेन्ट गरे भने कसैले जिज्ञासा व्यक्त गरे। सायाको कुनै कमेन्ट थिएन। सायाको सम्पर्कमा आउन थालेदेखि मबाट यस्ता केही बौलठी काम हुन थालेका थिए। बेलुकी अनलाइन फेला परि, तत्कालै स्काइपमा निम्तो गरी, यो कस्तो पागलपना? उसको पहिलो प्रश्न। सुरुवातमै प्रश्न, तिमी टिचर किन भएनौ साया? तैपनि लिभर सुन्निएको तथ्य उसलाई बताइदिए। रक्सी किन धेरै खायो? अर्को प्रश्न। म एउटा विद्यार्थी तुल्य भएको थिएँ उसको अघिल्तिर, भनिदिए, तिमीले नै बानी पारेको चिज हो रक्सी साया, तिमीले बानी लगाएको चिजलाई म कसरी त्याग्न सक्छु? खुब राम्रो, उसले भने, रक्सीमै डुब। म एकपल्ट हाँसेँ, अनि हाँस्दा हाँस्दै भने, डुब्ने तर्खरमै थिएँ, तर साला यो रक्सी पनि तिमी जस्तो गद्दार निक्ल्यो, मेरो लिभरसित अफेयर चलाइदियो। त्यसपछि चुरोट झिकेर सल्काउन लागे उसलाई देखाउन, कस्तो रियाक्ट गर्छ जान्न मन लाग्थ्यो। त्यस दिन खास रियाक्ट गरिहाली, भनी, लिभर खराब बनायो, अब फोक्सो खराब बनाऊ है, तिमीलाई मेरो प्रत्येक अङ्गको चिन्ता छ। मैले भने, भन्छौ खालि चुरोट धेरै नखाऊ, फोक्सो खराब हुन्छ, रक्सी धेरै नखाऊ, लिभर खराब हुन्छ। कहिले यो सोधे पनि त हुने नि, मेरो मन कति खराब छ? किन समाप्त पार्न चाहन्छौ आफैलाई अतीत? उसले फेरि यो प्रश्न गरे। म त उसै दिन सकिसकेँ साया, यो त सुरुवात हो अर्कै जीवनको। तिमीसित म सक्दिनँ, उसले भने, जेमा पनि आफ्नै तर्क, फिलोसफर ठान्छौ होइन? हो त, तिम्रो विश्वासघातको कोखबाट जन्मेको फिलोसफर अतीत शर्मा। यस्तै जुवारी जे परिरहन्थ्यो फेसबुक र स्काइपमा सधैँ जस्तो। म उसका हरेक कुरामा उसलाई उल्टो खेद्थेँ। मेरो स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको थियो। डाक्टरले बार्नुपर्ने खानेकुरा अब नबार्दा हुने बताएको थियो रक्सी छाडेर, तर त्यो दिन थाम्नै नसकेर खाइदिएँ। सायासित स्काइपमै कुरा हुँदै थियो, उसलाई एक्कासी भन्न पुगेछु, मेरो आँखामा हेर साया, को कारण सोध्दै थिए। मैले पनि एकपल्ट ठुलो स्वरले मार झपारेर मेरो आँखामा हेर भने, तनै भनेछु त्यस दिन। ऊ छक्क परेर मात्रै हेर्न थालि। मेरो आँखामा हेरेर भन साया, मैले भने, मलाई प्रेम गर्छौ कि गर्दिनौ? ऊ एकटकले हेरिरहे। निकै बेरसम्म न हो भन्न सकिनँ, होइन भन्न सकिनँ, बस हेरी मात्र रहे। म निकै मजाले हाँसेँ। सायद यो पनि मेरो बौलट्ठीको अर्को उदाहरण हुँदो हो। हाँस्दै भने, तिमी जे भन साया, तर म आजकल अरू नै कसैलाई प्रेम गर्न थालेको छु। को? उसको मसिनो स्वरमा भने उसले, तिमी आफ्नो नाउँ रक्सी राख्न सक्छौ साया? मैले पिउँदै गरेको रक्सीको गिलास उसलाई देखाउँदै भने, मैले सबभन्दा बढी प्रेम गरेको यही रक्सी हो। ऊ ट्वाल्ला परेर मलाई हेरी मात्र रहेकी थिए। रक्सीले अधिक छोइसकेको थियो। दोस्रो पल्ट सोधे, म सिरियस छु साया, भन, तिमी मलाई प्रेम गर्छौ कि गर्दिनौ? ऊ अघिदेखि नै सिरियस थिए, केही बोलिरहेकी थिएन। म उसको आँखामा एकटकले हेरिरहेको थिएँ। फेरि सोधे, अलिक झ्वाकिएर, मेरो लिभरको कसम खाएर भन साया, तिमी मलाई प्रेम गर्दिन? उसले उत्तर दिइन, लगआउट भए। Yeah. फेसबुक र स्काइपमा जति नियो खोजे पनि उसको आँखाले बताइसकेको थियो ऊ मलाई उत्पातै प्रेम गर्छे, तर ऊ हाम्रो सम्बन्ध तोड्न चाहन्थे। किन त्यो म अनुमान मात्र गर्न सक्थेँ। जब जब ऊ अनलाइन आउँथे म उसित यही एउटा प्रश्न गर्थेँ, मलाई प्रेम गर्छौ कि गर्दिनौ? तर उसले गर्दिन भनेर कहिले भन्न सकिनँ। गर्छु ऊ भन्नेवाला थिएन, तर आँखामा सब देखिन्थ्यो, व्यवहारले त्यही बताउँथ्यो। ऊ अझ मलाई प्रेम नै गर्छे यही निर्कुल गरेर एक दिन मैले अनलाइन भेटिँदा उसलाई भने म पनि नर्वे आउँछु साया। व्हाट? ऊ मेरो कुरा सुनेर एकदम तर्सी। हो साया, मैले भने मात्र तिम्रो लागि आउँछु। बौला आयो जे सम्झ, जबसम्म तिमी मलाई प्रेम गर्दिन भन्दिनौ म आफ्नो अडाम कायमै राख्छु। मैले भने म तिमीलाई प्रेम गर्दिनँ, उसले तुरुन्त भनिहाली। यो तिम्रो बोली मात्र हो साया, भित्री विचार होइन। मैले भने कसरी छुट्याउन सक्छौ बोली र विचार? उसले भने यो मेरो भित्री विचार नै हो। झुट बोल्न नजानेले किन झुट बोल्नु? मैले उत्तर लेखेँ, तिमी मसित आँखा जुदाउन सकिरहेकी छैनौ, कस्तो कति बेला थाहा हुन्छ यस्तो थाहा छ? जब कसैको चोरी पक्रिन्छ खुब जान्ने, उसले भने सबै थोक तिमीलाई नै थाहा छ। रङ्गे हात पक्रिएको चोरले के भनोस्, उसित कुनै तर्क छैन। अनि झ्याप्प अफलाइन भइदिए। म भने आफ्नो निर्णयमा दृढ भइसकेको थिएँ। नर्वेको लागि अप्लाई गर्ने नेट सर्फिङ गर्न थालेँ। सहायको कलेज थियो युनिभर्सिटी अफ ओस्लो। सुरुमा त्यही कलेजको लागि हेरेँ, तर भने जस्तो ठ्याक्कै केही मिलेन। अनि नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सको मास्टर्स प्रोग्राम हेरेँ। अगस्तका लागि इन्टरनेसनल इन्भाइरोमेन्टल स्टडिज मास्टर्सको डिग्रीका लागि आँखा लाग्यो। सब इन्फर्मेसन लिएँ। आइएल्स वा टोफेल चाहिन्थ्यो, पासपोर्ट पहिले बनाइसकेको थिएँ। मैले अप्लाई गर्न खोजेको कलेजमा हाम्रै सिडिइएसको हामीभन्दा एक ब्याच सिनियर दाई थिए। फेसबुकमा उनीसँग पनि कुरा हुन पाएको थियो। उनले आफ्नो तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए। तिनको नाउँ थियो आशुतोष। करिब 2 लाख जति सेभिङ भएको थियो मेरो, तर बैङ्क ड्राफ्ट 12 लाख चाहन्छन् देखाउनु पर्ने। मुख्य समस्या यहाँनिर परेको थियो, यत्रो पैसा कहाँ कसलाई भन्नु? घरमा माफी मागेरै जाने ठाउँ त थियो, तर घरमा पनि क्यास कसैसँग थिएन। खेत बेच्नुपर्ने हुन्थ्यो, झन्झटिलो। अन्तिममा मधुसूदनलाई भन्ने योजना बनाए। लाखौँको कुरा थियो, यसैभन्दा कसले पत्याउने? विशेष माहौल र भूमिका आवश्यक थियो, अथवा माहौल बेल्स काफेमा जमेको थियो। बेल्स काफेमा पिउँदै मैले आफ्नो सायासितको प्रेम, विवाह र अहिले बिग्रेको सम्बन्ध र मेरो नर्वे जाने योजना उद्देश्यबारे सबै भने। उनी मेरो कुरा सुनेर निकै भावुक पनि भए। सबै सुनिसकेपछि उनले भने, कस्तो प्रेमी यार तिमी, कसैको सुनेको छैन यस्तो। कोही कसैलाई ती माया गर्न सक्छ भनेर पत्याउने गाह्रो भइरहेछ, विशेष गरेर आजको जेनेरेसनको प्रेम। माने यार तिमीलाई। उनको यो भावुकतामा अलिकति रक्सीको पनि भूमिका जोडिएको हुनसक्छ। उनको प्रतिक्रिया सुनेर म पनि भावुक नभइरहन सकिनँ। आजकल मलाई भावुक हुन ठुलो कुरा नै चाहिँदैन थियो, ससाना कुराले नै पनि खुब छोइन थालेको थिएँ। म निकै कमलो भएको थियो मेरो मन। त्यसपछि मैले पैसाको कुरा गरेँ। उनले केही बेर सोचे, कहिलेलाई चाहिने यो पनि सोधेँ। मैले जुलाई अगस्तको लागि भनेर बताएपछि उनले भने, यति राम्रो कामको लागि माग्यो, जसरी पनि व्यवस्था गरिदिनै पर्यो नि। सबै नसके पनि के कति सकिन्छ म सक्दो गर्छु, उनले भने। ल प्रोसेसिङ गर्न थाल। म साँच्चै खुसी भएँ। कति कामको चिज छ यो रक्सी। फेरि एकपल्ट रक्सीलाई धन्यवाद दिन मन लागिरहेको थियो। मेरो लिभरसित अफेयर नचलाइदिएको भए यसको महानताको अझ बढी गुणगान गाउँदो हुँ। आइल्स पहिल्यै सायासितै अप्लाई गर्ने बेला दिइसकेको थिएँ, अनि प्रोसेसिङको काम थाले। मधुसूदनले 3 लाखको व्यवस्था गरिदिए। बाँकी पैसा किरण र प्रतीक्षासँग मागे। नपुगे दिव्या र अनुला पनि भन्ने योजना थियो, तर उनीहरूले नै व्यवस्था गरिदिने बताए। दुवै राम्रो एनजिओमा जागिरी भइसकेका थिए। उनीहरूलाई पनि हामी बीचको बिग्रेको सम्बन्धबारे सम्पूर्ण जानकारी दिएँ। केही कुरा उनीहरूले पहिले थाहा पाइसकेका थिए, र उनीहरूले मलाई सहयोग नगरून् यस्तो हुनै सक्दैन थियो। मसित चाहिने जति पैसा जम्मा भयो। अर्कोपल्ट भेट्ने बित्तिकै मैले सायालाई आफूले नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्समा अप्लाई गरेको कुरा भने। तिमीले आफ्नो जिद्दी छोडेनौ अघि, उसले भने। तिमी छाड्न सक्दैनौ भने म केमा कम? मैले भने, तर साया डर लागिरहेछ, सधैँ टपर हुँदै आएकी तिमीले यो प्रेमको खेलमा पनि मलाई उछिन्यौ भने। उसलाई थाहा भइसकेको थियो मैले आफ्नो डिसिजन केही गरे पनि म बदल्नेवाला थिइनँ। सायद त्यसैले भने, ठिकै छ, यो देश मेरो मात्र होइन, यहाँ जो पनि आउन सक्छ, तर मेरो केही आश नगर्नु। म यहाँ तिमीलाई न भौतिक या आर्थिक सहयोग गर्न सक्छु, न आत्मिक। कमसे कम नआइज त भनिन उसले। यसैलाई पनि सफलताको एउटा सिँढी मानिउँदो, तर अझ धेरै पर जानु थियो मलाई, धेरै सिँढी उक्लिनु थियो। जवाफमा मैले भने, चिन्ता नगर साया, म तिमीसित कुनै सहयोग माग्ने छैन, तिमीसित नयाँ किसिमको सम्बन्ध राख्ने प्रयास गरौँला, भर्खर परिचित केटा साथी चाहिँ फ्लर्ट गर्छु, फेरि सुरुबाट तिमीलाई इम्प्रेस गर्न खोज्छु, सिधै आएर तिमीसित मेरो प्रेमको हक नखोजौँला। त्यस्तो पनि केही नसोच्नु अतीत, उसले भनी, मसित त्यसका लागि कुनै समय हुने छैन। उसले जे जस्तो भने पनि मैले केयर गरिनँ। मलाई नर्वे जानु थियो, त्यहाँ गइसकेपछि हेरौँला भन्ने थियो। नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सले मलाई एडमिसन दियो, भिसाको लागि अप्लाई गर्नु थियो, फेरि काठमाडौँ जानुपर्ने भयो। मधुसूदनले मलाई सबै खाले सहयोग गरिरहेका थिए, उनीबाट हाकिमभन्दा पनि दाजु सरहको आत्मीयता पाइरहेको थिएँ। दुई दिनको छुट्टी लिएँ, भिसाका लागि आवेदन दिएर फर्केँ। नर्वेको भिसा लाग्नु कुनै गाह्रो थिएन, लागिहाल्यो। भिसा लागेको 10 दिनभित्र कलेजमा हाजिर भइसक्नुपर्ने भयो। क्लास अगस्त 2 हप्ता सुरु हुन्थ्यो, म फेरि काठमाडौँ आएँ, गएँ भिसा लिन। भिसा लिएपछि सपिङ गर्नु थियो, टिकट लिनु थियो। सबभन्दा पहिला टिकटका लागि बुझ्न न्यु रोडको एक ट्राभल एजेन्सीमा गएँ। अगस्त 3-6 डेटका लागि ओस्लोको टिकट चाहिएको बताएपछि उसले अगाडि रहेको सामसुङको एलसिडीमा सर्फ गर्न लाग्यो। निकै बेरपछिको सर्फिङपछि उसले जम्मै प्याक भएको बतायो। कुन रुटबाट हेर्नुभएको? मैले सोधेँ। नेपालीहरू जाने त्यही ब्याङ्कको ट्रान्जिट हो, त्यो जम्मै प्याक छ। दिल्लीबाट होला नि? उसले मलाई दिल्लीबाट नजाने सल्लाह दियो। नेपालीहरूलाई त्यो रुटबाट जाँदा अलिक अप्ठ्यारो हुने बतायो। उसको भाषामा त्यो लास्ट अप्सन अरे। उसो भए विकल्प के त? एकछिन पर्खनुहोस् न। ऊ फेरि नेटतिर खोज्न थाल्यो अनि केही बेरमा रुट निकाल्यो। भन्यो, दुईवटा रुट छ, एउटा फ्रेङ्कफर्ट र म्युनिकको छ, अर्को ब्रसेल्सको। कति कति छ रेट? सोधिहाले। फ्रेङ्कफर्टतिरको रु 61,400, अनि एकछिन क्यालकुलेटर थिच्न लागेर भन्यो, ब्रसेल्सको 57,000। सस्तो टिकट हुँदाहुँदै महँगो किन लिनु? 5 अगस्तका लागि अबुधाबी ब्रसेल्स ओस्लोको टिकट कन्फर्म गरे। मन ढुक्क भयो, केही सपिङ गर्नु थियो। सपिङ एक्लै गर्न मन लागेन। एक दिन किरणलाई सँगै लगेँ, अर्को दिन प्रतीक्षालाई लिएर गएँ। उसले भर्खरै स्कुटी किनेको रहेछ, उसित एक दिन बिताउँदा निकै धेरै काम भयो। तेस्रो दिन सबै काम फत्ते गरेर धनगढी फर्केँ। 5 तारिकमा काठमाडौँबाट अबुधाबीको फ्लाइट, 4 तारिकमा त काठमाडौँ जसरी पनि पुग्नै पर्थ्यो। नेपाल बन्द, चक्काजाम नहुने देश भइदिया भए उसै दिन दिउँसोतिर पुगे पनि केही फरक पर्दैन थियो होला। टिकट लिइसकेपछि सब इन्फर्मेसन आशुतोष दाईलाई दिएँ। उनले आफू त्यस दिन एयरपोर्टमा मलाई रिसिभ गर्न आउने बताए। उनी मैले सोचेभन्दा धेरै नै सहयोग गर्न खोज्दै थिए, भित्रैदेखि कृतकृत्य थिए उनीप्रति। काठमाडौँमा सपिङ गरेका सामान उतै किरणकोमा छोडेको थिएँ। अफिसमा म जाँदैछु भनेर व्यापक हल्ला भइसकेको थियो। खालि धनगढीबाट कुम्लो कुटुरो बोकेर निस्कने काम बाँकी थियो। सामान प्याकिङ गरिरहँदा मैले काठमाडौँमा छुट्टिने बेला सायाको लिपस्टिकको दाग बसेको रुमाल भेटेँ। उसको याद आउने सबै चिज जलाउँदा त्यो रुमाल छुटेछ, राम्रै भयो। त्यसलाई एकपल्ट किस गरेँ अनि जतनसाथ सुटकेसमै हालेँ। भर्खरै किनेको त्यत्रो कोठाभरिको सामान के गर्नु? रामप्रीतले सेकेन्ड ह्यान्डमा बेचिदिने आश्वासन दियो। अलिअलि पैसा त्यहाँबाट आउनेमा ढुक्क भएँ। कमसेकम यता अफिसका स्टाफ र उता काठमाडौँका साथीहरूलाई ट्रिट दिन पुगे पनि ठुलो गर्जु डर थियो। अफिसको सबै काम सकेर राजीनामा पत्र मधुसूदनको अगाडि बुझाइदिइसकेपछि म स्वतन्त्र भएँ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समर लभको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी सुबिन भट्टराईको उपन्यास समर लभको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
दिल तोड़ने वाले देख के चल, हम भी तो पड़े हैं राहों में, हम भी तो पड़े हैं
राहों में। जति सहायको देशमा जाँदैछु भन्ने खुसी वा उत्तेजना थियो, त्यति नै अफिसका कर्मचारीलाई मिस गर्नेछु भन्ने कुरामा नरमाइलो पनि लागिरहेको थियो। मनै त हो, नाप्न मिल्दैन र पो, नत्र मलाई लाग्छ संसारको सबभन्दा कमलो कुरा यही मन त होला। अनि त्यो दिन धनगढीबाट काठमाडौँ फिर्दै थिएँ। 1 बजेको बस थियो, करिब 12 बजे अफिसको प्राङ्गणमा मलाई विदाईको कार्यक्रम राखिएको थियो। खासै त्यस्तो औपचारिक कार्यक्रम त होइन, तर पनि 5-7 चेयर राखेको थियो र एउटा टेबल, टेबलमा एउटा माला थियो। मधुसूदनले मलाई त्यो माला लगाइदिए अनि भने, काठमाडौँ आउन नसके पनि यतैबाट विदा गऱ्यौँ है अतीत, यति भनेर उनले ऱ्याप गरिएको एउटा गिफ्ट दिए। भने, यो सबै स्टाफहरूको तर्फबाट। गिफ्ट समात्दै गर्दा मेरा हात काँपिरहेका थिए, केही बोलु चाहिँ भएको थियो तर घाँटीमा केही अड्के जस्तो भएको थियो, वाक्य फुट्नै सकेन। सब स्टाफलाई एकपटक एक एक गरेर हेरेँ, उनीहरूको अनुहार हेरेर म विरक्त थिएँ। सबभन्दा बढी विरक्त थिएँ सुस्मिताको अनुहार हेरेर। सुस्मिता नै थिए जसले मलाई आत्महत्या गर्नबाट बचाएकी थिए। म त्यही बेला सकिन्थेँ होला उसको सामिप्य नपाएको भए। ऊ आफ्नो मुहार अँध्यारो बनाएर बसेकी थिए, त्यो मैले हेर्नै सकिनँ। उसलाई एकपल्ट गमलङ अँगालो हालेर रुन मन लागिरहेको थियो। अघिल्लो दिन एकान्तमा भेटेको थिएँ उसलाई। उसले बडो प्रफुल्ल मुद्रामा आफ्नो बिहे हुन लागेको प्रसङ्ग सुनाएकी थिए। तिमी दुःखी त छैनौ भनेर मैले सोधेको थिएँ। उसले भनेकी थिए, एउटा कुरा नि सर, मान्छे त्यति बेला दुःखी हुन्छ जब उसले कसैबाट धेरै एक्सपेक्ट गरेर त्यो पुरा हुन सक्दैन। मेरो हकमा भन्नुहुन्छ भने मैले हजुरबाट केही एक्सपेक्ट नै गरेकी थिइनँ। एउटा म्यारिड मान्छेसित मैले केही एक्सपेक्ट गर्न पनि त मिल्थेन, त्यसैले म त पटक्कै दुःखी छैन। हजुरलाई मिस भने म सायद गरौँ, तर त्यसमा पनि म पुरै विश्वस्त छैन। श्रीमानको सान्निध्यमा बिर्सिन पनि सकौँ है।
जब चाँदनी रातों में तूने खुद हमसे किया इकरार वफा।
सुस्मिताको कुराले म केही आनन्दित भएँ। मैले पनि सायाबाट धेरै अपेक्षा नगरेको भए हुन्थ्यो चाहिँ लागिरह्यो। वास्तवमा कसैबाट धेरै एक्सपेक्ट नगरी मान्छे त्यो पुरा नहुँदा दुःखी नै हुँदैन थियो। धनगढीको यादले काठमाडौँसम्म लखेटिरह्यो र त्यसले ओस्लोसम्म पनि पछ्याइरहन्छ कि मलाई लाग्यो। मान्छेको दिमाग पनि अजीब छ, भविष्य आकलन गर्न नसक्ने मस्तिष्क भूतलाई किन सधैँ टाँसेर हिँड्न विवश छ। दिमागको एउटा अपरेसन गरेर पास्ट जति सबै निकालेर फ्याँक्न मिल्ने भए म उहिले त्यो फ्याँकिसक्थेँ। मान्छे कोही दुःखी नै हुन्थेन, कसैले आत्महत्या गर्दैन थियो होला, कोही बोलाउँदैन थियो होला। सायालाई म आउने बारे जानकारी दिइसकेको थिएँ, त्यो सुनेर उसले ए मात्र भनेकी थिए। मलाई उबाट योभन्दा बढी आश थिएन पनि। कमसेकम पछिल्ला दिनमा हामी बिच जुन किसिमको सम्बन्ध कोरियो त्यसको आधारमा भनेको, मलाई त्यसको प्रवाह थिएन। ऊ मलाई प्रेम गर्छे यही काफी थियो मलाई। उसको साथ पाउनु नपाउनु भन्दा पनि तैपनि साथ पाउनकै लागि यत्रो विधि गर्दै थिएँ। 4 तारिकमा किरण, प्रतीक्षा, दिव्या र अनुलाई ट्रिट दिएँ। प्रतीक्षा र किरण आउँदो मङ्सिरमा विवाह बन्धनमा बाँधिन लागेका रहेछन् थाहा पाएँ। विवाह मिस गर्ने भए, मैले भने नजाऊ न त, मुसुक हाँस्दै प्रतीक्षाले भने। साँच्ची नजाऊ त हिप्पो, मैले जिस्किँदै भने। अब त हिप्पो नभन न यार, उसले लय तान्दै भने। अब किन, बिहा हुँदैछ कि, उसले भने। हिप्पो वेट्स किरण, मैले भने। भन्नु देऊ न, किरणले भन्यो। आजै त हो, भोलिबाट यो कहाँ हामी कहाँ। किरणको भनाइले अलिकति फ्रेस भइसकेको मुड अफ भयो। साला मुड पनि टन्न भाइरस पसेको कम्प्युटर जस्तो ह्याङ भइरहने, रिफ्रेस गर्नै गाह्रो। उनीहरूले पनि मलाई छुट्ने बेलामा एउटा गिफ्ट दिए। तुरन्तै उनीहरूको गाडी खोलेर हेर्न मन लाग्यो। एउटा सानो चिटिक्क परेको घरको नमुना थियो जसमा उनीहरूले लेखेका थिए साया र अतीतको घर। त्यो हेरिसकेर मैले उनीहरूलाई सोधेँ, यो आइडिया कसको कसको होला? दिव्याले भने, तर मैले प्रतीक्षा बाहेकहरूलाई गेस गर्नै सकिनँ। अगस्त 5 बिहानैदेखि घरको सम्झना आइरहेको थियो। सम्झे आमालाई, बुबालाई, बहिनीलाई, पुरै गाउँलाई। होस् गर्दिनँ भन्दा भन्दै घरमा फोन गर्न बाध्य भइहालेँ। मोबाइल थिएन, पिसियोमा गएर फोन आने। फोन आमाले उठाउनु भयो। घरमा फोन प्राय आमाले नै उठाउनुहुन्थ्यो। उताबाट हेलो भन्ने आवाज आएपछि मैले भने, आमा बाबु कहाँ छस् भन्दै आमा रुन लाग्नुभयो। हिक्क हिक्क गर्दै मेरो हालचाल सोध्नुभयो। रुन मलाई पनि मन थियो तर आफूलाई शब्द थामिरहेको थिएँ। दसैँमा घर किन आएनस् बाबु? दसैँमा बिरामी परेर आउन सकिनँ, मैले उत्तर दिएँ। सपना कहिले राम्रो देख्दिनँ बाबु। मलाई झन् रुन मन लाग्यो। थामे आफूलाई र भने आमालाई, त्यही दिन आफू विदेश जान लागेको। आमा गुवा गुवा रुन लाग्नुभयो। भएको एउटा छोरो पनि त्यस्तै केही भन्दै हुनुहुन्थ्यो। एकछिनपछि बुबाको हालचाल सोधेँ। आमाले बुबालाई फोन दिनुभयो। कहाँ छस् बाबु? बुबाले पनि उही प्रश्न गर्नुभयो। मैले बुबाको यस्तो आवाज कहिले सुनेको थिइनँ। जति माया गर्दा पनि रुखको आवाज निस्किन्थ्यो उहाँको मुखबाट, तर उहाँको आवाज आज एकदमै भिन्न थियो। बुबालाई पनि आमालाई भनेको कुरा भने, एउटा भएको छोरो पनि किन बाउठिन्छस् बाबु? के कमी गऱ्यौँ र हामीले? बुबा रुनुभयो। मलाई जीवनमा बुबा रोएको कहिले थाहा थिएन। कहिले नरुने मान्छे रोएको थाहा पाएर म पनि रोएँ। थाम्नै सकिनँ आफूलाई। पिसियो न सिसियो, नरुनुहोस् बुबा भन्दा भन्दै आफै रोइदिएँ। सारा लाज पचाएर रोइदिएँ। जोसुकैसित बिहा गर बाबु, छोरा त हाम्रै होस्। निकै गलेको आवाज थियो बुबाको। ले बुहारी, भित्राइदिउँला, तर यसरी नसता बा हामीलाई। आउँछु बुबा, म पनि हिक्क हिक्क गर्दै थरथराएको आवाजमा भन्न लागेँ, अर्को साल बुहारी लिएरै आउँछु। उताबाट फोन गर्दै गर आई भन्नुभयो बुबाले। हुन्छ भने मैले फोन राखेँ। फोन राखेर पिसियोबाट निक्लँदै गर्दा एकपटक त लाग्यो बेकार फोन गरेछु। कतितिरको मुहमा फस्नु, कस कसलाई माया गर्नु, कति रुनु, कस कसलाई सम्झेर रुनु, फेरि कति धेरै अटाउन सकेको छातीभित्र माया कहिले नरित्तिने। साँझ एयरपोर्टमा विदा गर्न चारैजना साथी आए। समय बाँकी भएकाले एकछिन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरपट्टि नै गफ गरेर बसिरह्यौँ। प्रतीक्षाले क्यामेरा ल्याएकी रहेछ, भनिहाली एकछिन केही फोटो खिचौँ है। उसको क्यामेरा पनि कहाँ कहाँ युज भएन, सानोभन्दा सानो कार्यक्रमको फोटो खिचेर फेसबुकमा हाल्न ऊ खुब रमाउँथे। उसले त्यहाँ खिचेका फोटो फेसबुकमा निश्चय नै राख्नेवाले थिए। केही बेर फोटो खिचिसकेपछि छुट्ने बेला भयो। पालै पालो एकपल्ट सबैसँग अङ्कमाल गरेर विदा भएँ। चेक इन गर्दा, प्लेन बोर्ड गर्दा मनभित्र अनेक तरहका विचार आउँदै जाँदै गर्दै थिए। घर परिवार, अफिस, साथीहरू सबलाई माया मारेर म विदेशिँदै थिएँ। सोचेँ कि मेरो मनले खोजेको कुरा यही हो त। सुरुमा हो भन्ने कुरा मनभित्र प्रतिध्वनित भयो, तर जब प्लेन टेक अफ गर्न लाग्यो म निकै चटपटाएँ। हाँ, के देखि भाग्दैछु, के का लागि भाग्दैछु भन्ने कुराले निकै बेर मलाई फिरोलिरह्यो। वास्तवमा म त्यो कुरा पछ्याउँदै गरेको थिएँ जुन कुराले मलाई नराम्ररी लात मारेको थियो। प्लेन घुइँ गरेर कराएको आवाज कानभित्र हालेको कपासले समेत रोक्न सकेन। तर वास्तवमा प्लेनको आवाजले कानभन्दा पनि मनलाई ज्यादा सताइरहेको थियो, मुटु छिडिरहेको थियो। एकपल्ट डाको छोडेर रोउँ जस्तो लाग्यो। यसरी रोए फरक पर्दैन थियो होला, किनकि मेरो रुवाई प्लेनको टेकअफ गर्ने आवाजभन्दा उँचो नहुँदो हो। आमा बुवा रोएको सम्झेँ, त्यसले मलाई अझ व्याकुल बनाउन लाग्यो। कमसेकम मेरो आमा बाबु छन्, जस्तै अपराध गरे पनि माफी दिन सक्छन् उनीहरू। फर्केर घर जानु जस्तो भयो। मेरा पापी जिया नहीं माने लगत्तै सोचेँ। वास्तवमा मैले नेपालमा बसेर आमा बुबाको लागि केही गर्न सकिनँ, बरु विदेश गएर त्यहाँको डिग्री लिएँ भने भविष्यमा उहाँहरूका लागि केही गर्न सकौँला। प्लेनमा भएका सब कुराप्रति म निरपेक्ष रहेँ। मन सम्पूर्ण अस्तव्यस्त थियो, मनैले सबै इन्द्रियलाई नियन्त्रणमा राखेको थियो, न्यास्रो लागिरहेको थियो। त्यसैले पहिलोचोटि जेट चढेको भए पनि म उत्साहित हुन सकिरहेको थिइनँ। आफ्नो अवस्थाबारे सोचेर चिन्तित हुनुभन्दा फिल्म हेरेर समय कटाउनु बेस भनेर अगाडिको स्क्रिनमा फिल्म हेर्न थालेँ। चार घन्टा 35 मिनटपछि अबुधाबी पुगियो। त्यहाँबाट प्लेन चेन्ज गर्नुपर्ने थियो। प्लेनको ठेगान गरेर एक्लै आउँदा एउटा कुनामा उभिरहेको थिएँ। एउटा नेपाली आएर मसित बोल्न खोज्यो। बिरानो ठाउँमा नेपाली देख्दा पनि बिछट्टै आत्मीयता फिल हुँदो रहेछ। ऊ मसँग एकछिन गफ गर्यो अनि मलाई $5 10 मिनट जति नेपाल फोन गर्न पाइने जानकारी दियो। मैले सल्लाहका लागि उसलाई धन्यवाद भने। फोन गर्नुपर्ने जति सबैलाई फोन गरेर आइसकेको थिएँ, अब कसैलाई गर्नु थिएन। म्युनिखको फ्लाइट बोर्ड गर्ने बेला भएको थियो। लगभग 6.5 घन्टाको यात्रा। यो प्लेन त्यो अघि अबुधाबी आउँदाको भन्दा ठुलो थियो, करिब 200-300 जनासम्म अटाउन सक्ने। चेक इन गर्न पासपोर्ट देखाउँदै थिएँ। एकजना केटीले पछिल्लोतिरबाट चिहाई चिहाई मेरो पासपोर्ट हेर्न खोज्दै गरेको मैले चाल पाएँ। म नेपाली रहेछु भन्ने चाल पाएछ। भनी, तपाईँ नेपालबाट? हो, मैले भने। ऊ पनि नर्वे नै जान लाग्दै रहेछ। सँगै सिट, एउटै गन्तव्य। म केही खुसी भएँ। यदि म मान्छेको साइकोलोजी थोरै जान्न सक्ने हो भने उसको मुहारले पनि खुसी भएको बताइरहेको थियो। उसको नाउँ सम्झना केसी रहेछ। भर्खरै बिहे गरेर आएकी रहेछ। साह्रै फ्र्याङ्क। प्रतीक्षा केसीलाई चिन्नुहुन्छ? ऊ पनि केसी भएकाले मलाई सोध्न मन लागेको थियो। एउटै थर भएकाले अर्कोलाई चिन्न सक्छन् भन्ने मेरो पुरानो मान्यता, तर सोधिनँ। त्यत्रो ठुलो प्लेन भएर पनि सिट साह्रै साँगुरो थियो, सुत्न पनि राम्ररी नमिल्ने। भर्खर बिहा गरेकी केटी, उसले अलिक असहज फिल गरिरहेको चाल पाएँ। राति सुत्ने बेला त्यस्तो केही अप्ठ्यारो नलागे मेरो काँधमा उसलाई टाउको राख्न सक्ने अनुमति दिएँ। सिट अप्ठ्यारो परेकाले म रातैभरि निदाउन सकिनँ। पछिल्लोपल्ट सायद दिल्लीबाट नर्वे जाँदा उसको साइजको सिट खाली भएको उसले बताएकी थिए। उसले यात्राभरि त्यो खाली सिटमा म आफू भएको सम्झेरे। उसले पुग्नासाथ मलाई सुनाएकी थिए, एकदमै व्याकुल भएर भनेकी थिए, तिमी कहिले नर्वे आउँछौ अतीत? यस्तो प्रेम थियो हाम्रो, तर अहिले परिस्थिति भिन्न भएको थियो। सुत्नुभन्दा अगाडि सम्झनाले मसित आफ्नो विवाह प्रेम प्रसङ्गका कुरा सुनाई, आफ्ना बिहेका सबै फोटा देखाए। उसलाई थाहा हुन्छ यसबाट, परदेशमा एउटा नेपालीले अर्को नेपाली देख्दा ऊ कति विश्वस्त हुनसक्छ, कति आत्मीय हुनसक्छ। रातभर सुत्न नसके पनि बिहानी पक्का आँखा लाग्न थालेको थियो। आँखा झकाउन लागे जस्तो भएका बेला ब्रेकफास्ट आइपुग्यो। खानेकुरा के हो, के जीवनमा कहिले नदेखेका। खालि प्यानकेक र जुस मात्र खाएँ। जुस पनि फेरि कति साह्रो अमिलो। एउटा सानो ब्रस पनि दिएका थिए, त्यो खल्तीमा हालेँ। म्युनिक एयरपोर्टमा ओर्लिँदा त्यहाँको सभा नभएको थियो। म्युनिक एयरपोर्टमै एम्स्टरडम जाने अर्को नेपाली भेटियो, तुरुन्तै साथी बनिहाल्यो। त्यसपछि त्यहीँ एयरपोर्टमै 3 जना बसेर कफी खान थाल्यौँ। कफीको पैसा उसैले तिर्यो कार्डबाट। 3 कप कफीको 18 युरो पर्दो रहेछ। आफूसँग त कार्ड पनि थिएन। त्यसपछि अटोमेटिक मेसिनबाट बोर्डिङ पास लियौँ र त्यो केटासँग छुट्टियौँ। कस्तो हुस्छु हामी, उसको नाउँ पनि सोधेनौँ, उसले पनि बताएन, न हाम्रै सोध्यो। यात्रामा यस्तो पनि हुँदो रहेछ, नाउँ थाहा नपाए पनि आत्मीय चाहिँ भइदो रहेछ। आखिर सबभन्दा ठुलो कुरा मन न हो, नाउँ त केही दिनमा बिर्सिन पनि सक्छ। तर उसित जसरी भेट भयो, जुन पल हामीले त्यहाँ बितायौँ, त्यो अविस्मरणीय छ। म्युनिखबाट ओस्लो पुग्न धेरै बेर लागेन, जम्मा 2 घन्टाको फ्लाइट रहेछ। 10 मिनटमा लगेज लिएर एराइभलको बाहिर आइपुग्दा आशुतोष दाईलाई देखिहालेँ। अलिकति भए पनि मनमा खुसी पलायो। सम्झनालाई लिन उसको साथी आएको रहेछ। हामी छुट्टियौँ। यात्रा भनेकै यही रहेछ, भेटिनु, छुट्टिनु, सायद जीवन पनि त्यस्तै हो। बसमा बसेर केही औपचारिक गफ गर्दै हामी ओस्लो सेन्टरतिर लाग्यौँ। बसमा बसेर बाहिर हेर्दा म ओस्लोको सुन्दरता देखेर दङ्ग परिरहेको थिएँ। फरेन लोकेसनमा सुटिङ गरिएका सिनेमाका दृश्य मेरो आँखा अगाडि अवतरित भए। समरमा युरोपमा चारैतिर हरियाली देखिने अनि चिल्ला सडक, चिल्ला गाडी, स्वर्ग भनेको सायद यस्तै हुँदो। हामी जुन रुटमा थियौँ त्यो रुटमा खास ट्रेन चल्थ्यो, तर त्यति बेला रिपेयर चलिरहेकाले बसमा जानु परेको कुरा आशुतोष दाईले बताए। ट्रेनमा जम्मा 20 मिनट लाग्ने रहेछ एयरपोर्टबाट ओस्लो सेन्टर पुग्न, तर बसले 1 घन्टा लगाइदियो। ओस्लो सेन्टरबाट कता कता घुमाउँदै आशुतोष दाईले मलाई तेवान स्टेसन, ट्रेन स्टेसनलाई नर्वेमा बोलिने भाषामा तेवान भनिदो रहेछ, त्यता लानुभयो। क्रिङ्गुसोमा उहाँकी गर्लफ्रेन्ड बस्दी रहेछन् सलिना, खानाको व्यवस्था त्यहीँ गरिएको रहेछ। उनले एक किसिमको मेजबान नै गरिन्, मासु भात पकाएकी थिइन्, मिठो मानेर खाएँ। क्रिङ्गुसोमै थियो सायाको होस्टल पनि, तर त्यत्रो इलाकामा कहाँ पत्तो लगाउन सक्नु। तैपनि एकपल्ट आशुतोष दाईसँग त्यहाँ बस्ने नेपालीबारे घुमाउरो पारामा जानकारी लिन खोजे, त्यति खोल्न सकेको थिएन। तर उहाँले पनि एक दुई बाहेक धेरैलाई चिन्नुभएको रहेनछ। सलिनाले चिन्दु हुन् भन्ने पनि लागेको थियो, तर पहिलो भेटमा म जस्तो अन्तर्मुखी स्वभाव भएको मान्छेलाई यी सब सोध्न कहाँबाट आओस्। खाना खाएपछि मेरो होस्टलको कोठाको चाबी लिनका लागि युनिभर्सिटी भएको ठाउँ ओसतिर लागियो। सामान राखेर फेरि ओस्लो आइयो। रात झमक्क परिसकेको थियो। निखिलेश भन्ने अर्को एकजना साथीसित पनि परिचय भयो। क्रिङ्गुसोबाट हाम्रो युनिभर्सिटी जान पहिला तेवानबाट सेन्ट्रल स्टेसन जानुपर्ने रहेछ, अनि त्यहाँबाट मस जाने अलिक ठुलो ट्रेनमा चढेर ओस चर्नुपर्ने रहेछ। ओस स्टेसनबाट बसमा जम्मा 5 मिनट, हिँड्दा पनि त्यही 15 मिनटभन्दा ज्यादा रहेनछ। युनिभर्सिटीसँगै होस्टल थियो। सुरुमा म लोहा नाउँ गरेको होस्टलको रुम नम्बर 115 बसेँ, पछि ग्रटन होस्टलको रुम नम्बर 203 सिफ्ट पाएँ। भोलिपल्ट सबैजना आफ्नो काममा गए, कोठामा म एक्लै, एकदमै होमसिक भएँ। मैले घर छोडेको लामो समय भइसकेको थियो। साँच्ची भन्दा म त्यो बेला कन्ट्री सिक भएको थिएँ। दिनभरि कोठामा रोएरै भएर बसिरहेँ। साथीहरू कतिखेर आउने हुन् कुनै जानकारी थिएन। नयाँ ठाउँ, नियम कानुन केही थाहा थिएन। बाहिर निस्क्यौँ ननिस्क्यौँ मनले केही निर्णय पनि गर्न सकिरहेको थिएन। बिल्कुलै असहाय र निरुपाय भएको थिएँ। कोठामा एउटा लामो स्लाइडिङ झ्याल छ, भुइँ पार्केटिङ जस्तो गरिएको, एकदमै साँगुरो थियो। योभन्दा मेरो धनगढीको कोठा नै ठुलो हुँदो। मलाई धनगढीको निकै याद आयो। अफिसका सबै स्टाफ एकपछि अर्को गर्दै दिमागमा आउँदै जाँदै गर्न लागे। मैले त्यही कोठालाई पनि खुब मिस गरेँ। सुस्मितासँग गएर किनेको फर्निचर पनि मिस गरेँ। आइमाईहरूलाई माइतीको कुकुर पनि प्यारो हुन्छ भने जस्तै मलाई उताका एक एक चिज प्यारा लाग्न थाले। उता हुँदा निरपेक्ष रहेका सम्पूर्ण कुरालाई म नवविवाहित स्त्रीले माइती मिस गरे भन्दा ज्यादा मिस गरिरहेको थिएँ। त्यो दिनभरि मैले केही गरिनँ, कोठामा सुतेरै बसिरहेँ। बेलुकीतिर फेसबुक स्ट्याटस अपडेट गर्न भनेर ल्यापटप खोलेँ, तर केही लेख्नै मन लागेन। अनि सायालाई एउटा मेसेज लेखेँ, म ओस्लो आइपुगेँ। मैले सोचेको थिएँ सायाले त्यसको रिप्लाई गर्छे र आफू भएको ठाउँको ठेगाना दिएर बोलाउँछे। आखिर यत्रो लामो यात्रा म उसैका लागि पार गरेर आएको थिएँ, तर उसले मेरो त्यो मेसेजको उत्तर दिन पनि जरुरी ठानिन। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समर लभको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचन सँगसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। अर्को साता हामी सुबिन भट्टराईको उपन्यास समर लभको अन्तिम श्रृङ्खलाको वाचन लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।